रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत शीर्षकमाथि आज पनि छलफल। छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले भोलि जवाफ दिनुहुने। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत। नेपालमा मनसून शुरू हुन केही दिन ढिला हुने मौसम विज्ञान विभागको अनुमान। मध्य पूर्वमा जारी सबै संघर्ष अन्त्य नभएसम्म अमेरिकासँगका कुनै पनि समझदारी पूर्ण मान्न नसकिने इरानका विदेश मन्त्री अब्बास अराघचीको भनाई। र फिफा विश्वकपमा आज राति फ्रान्स र सेनेगल बीच प्रतिस्पर्धा हुँदै।
विदेश गए पनि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभामा आज पनि विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल भएको छ। छलफलमा सांसदहरूले बजेट वितरणमुखी रूपमा आएको र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन नसकेको, सड़क विस्तार र गुणस्तर कायम गर्ने तथा सड़क मरमतका काममा प्राथमिकता दिन नसकेको बताउनुभयो। सांसदहरूले देशलाई आर्थिक रूपमा माथि उठाउन विज्ञान र प्रविधिमा लगानी गर्नुपर्ने भए पनि विज्ञान प्रविधि र नवप्रवर्तनका लागि 4 अर्ब रूपियाँको हाराहारीमा मात्रै रकम विनियोजन भएको र धेरै बजेट साधारण खर्चले नै ओगटेकाले नव प्रवर्तनका क्षेत्रमा काम हुन कठिन देखिएको बताउनुभयो। सांसदहरूले न्यायको पहुँचबाट वञ्चित भएका विपन्न नागरिकलाई निशुल्क कानूनी सहायता उपलब्ध गराउन जम्मा 11,97,000 मात्रै रकम राखिएको, न्याय र कानूनको पहुँचमा नरहेका नागरिकलाई न्यायमा पहुँच पुर्याउन नगन्ने रकम छुट्याइएको भन्दै जनतालाई न्याय दिने गरी बजेट आउन नसकेको बताउनुभयो। सांसदहरूले बजेट निर्माणको समयमा सरकारले प्रणाली अनुसार नै बजेट आउने भने पनि त्यसो हुन नसकेको र जिल्लागत रूपमा विभेद हुने गरी सड़क लगायतका पूर्वाधार विकासको बजेट आएको बताउनुभयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा 3% र विद्युतमा 5% कर लिने कुराले आम मानिस मारमा परेको बताउनुभयो। सांसदहरूले सबै नागरिकमा स्वच्छ खानेपानी पुर्याउने, विद्युतको सहज आपूर्ति गर्ने, निर्माणाधीन जलविद्युत आयोजनाको काम समयमा नै सम्पन्न गर्ने विषय बजेटको प्राथमिकतामा पर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले अर्थ मन्त्रालयले योजना कार्यान्वयनतिर ध्यान पुर्याउन नसकेको, पूँजीगत खर्च बढ़ाउने र प्रभावकारी रूपमा बजेट परिचालन गर्नेतर्फ ध्यान दिन नसकेको बताउनुभयो। अर्थ मन्त्रालय आफैले खर्च गर्ने भनेर राखेका 7 विषयमा समेत वार्षिक कार्यक्रममा रकम नदेखिएकाले अर्थ मन्त्रालयको बजेट विनियोजन गर्ने तरिकामा पुनरावलोकन आवश्यक रहेको सांसदहरूले औल्याउनुभयो। सांसदहरूले पूर्वाधार विकासको क्षेत्रमा गरेको विनियोजन पर्याप्त नभएको भन्दै बजेट बढ़ाउन माग गर्नुभयो। सांसदहरूले मन्त्रालयमा आफूहरूले दर्ता गराएका योजनाहरू नसमेटिएको भन्दै बजेट विनियोजनमा पारदर्शिता र जवाबदेहिताको सिद्धान्त पालना हुनुपर्नेमा जोड़ दिनुभयो। यस्तै मन्त्रालयगत विनियोजन शीर्षकमाथि आज 11 सांसदहरूले खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। छलफलमा उठेका विषयमा भोलि सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम रहेको छ। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको बताउनुभयो। समस्या समाधानका लागि असार 1 अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक राय सहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह डीएम एमसीएच समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ। कार्यविधिले आयोगको तर्फबाट चिकित्सा शास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा स्नातकोत्तर तह डीएम एमसीएच समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले हालसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 स्थानीय तह 4363 वडामा अधिवेशन सम्पन्न भइसकेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगन रहेको छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको रासोपाले जनाएको छ। रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार 7, 8 र 9 गते चितवनमा आयोजना हुने गरी तयारी तीव्र भइरहेको पार्टीले जनाएको छ। चीनको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया जनराजनैतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङ बीच भेटवार्ता भएको छ। उहाँहरू बीच आज बेजिङमा भएको भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध आयामहरूका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ। विशेषत विकास, व्यापार, लगानी, पर्यटन तथा जनता जनता बीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान प्रदान भएको दूतावासले जनाएको छ। वहाँले नेपाली दूतावास बेजिङमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुनुहुने मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ। नेपालमा केही दिन मनसून शुरू ढिला हुने भएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसून सरदर जून 13 प्रवेश गर्ने भए पनि अझै केही दिन ढिला हुने जानकारी दिनुभयो। मौसमविद पोखरेलले भूपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसून शुरू हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिनुभयो। हाल प्रशान्त महासागरमा एल निनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ, जसले गर्दा नेपालको मनसून आगमनमा समेत प्रभाव पर्ने र दक्षिण एसिया लगायत नेपालको मनसून कमजोर हुन सक्ने सम्भावना देखिएको उहाँले जानकारी दिनुभयो। स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न 202 सेवा प्रदायक अस्पताललाई बीमा भुक्तानीका लागि थप 91,18,94,000 भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राख्दै रकम निकासा सहजीकरण गरिरहेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार यसअघि गत जेठको दोस्रो साता स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 रूपियाँ भुक्तानी गरिएको थियो। सहप्रवक्ता अधिकारीका अनुसार सरकारले विगतका वर्षदेखि बाँकी रहेको बीमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। सरकारले ओभर द टप ओटीटी प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा संचार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली 2052 संशोधन गर्दै डिजिटल प्रसारण प्रणाली अन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानूनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो। हिजो राजपत्रमा प्रकाशित संशोधित नियमावली अनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ओटीटी प्लेटफर्महरूले अनुमति लिनुपर्नेछ। यससँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका डिजिटल स्ट्रीमिङ सेवा तथा ओटीटी प्लेटफर्महरू पहिलो पटक स्पष्ट कानूनी संरचनाभित्र आउने भएका छन्। डिजिटल माध्यम विस्तारसँगै परम्परागत प्रसारण प्रणाली भन्दा बाहिर रहेका प्लेटफर्महरूलाई पनि समान नियमनको दायरामा ल्याउनु आवश्यक रहेको भन्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले ओटीटी प्लेटफर्मलाई नियमनको दायरामा ल्याउन नीतिगत पहल थाल्नु भएको थियो। मन्त्रालयले आन्तरिक गृह कार्यपछि नियमावलीमा संशोधन गरेको हो। संशोधित व्यवस्था अनुसार अनुसूची 3 कमा डाउनलिंक गरिने ओटीटी विदेशी कार्यक्रम तथा ओटीटी प्लेटफर्म सम्बन्धी विवरण अनिवार्य गरिएको छ। यस अन्तर्गत अब विदेशी ओटीटी सेवा प्रदायक वा डिजिटल कार्यक्रम वितरण गर्ने संस्थाले नेपालभित्र प्रसारण गर्न अनुमति लिनुपर्ने हुन्छ। नेपाल डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाण्डुमा सम्पन्न भएको छ। बैठकको सह अध्यक्षता परराष्ट्र मन्त्रालयका युरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेश प्रसाद ढकाल र डेनमार्कको परराष्ट्र मन्त्रालय अन्तर्गत एसिया, ओसिनिया, ल्याटिन अमेरिका तथा क्यारेबियन विभागका निर्देशक क्रिस्टियन गोभियास वायर टाइगेन्सले गर्नुभएको थियो। दुवै पक्षले सन् 2027 नेपाल डेनमार्क कूटनीतिक सम्बन्ध स्थापनाको 60 वार्षिक उत्सव मनाउने सहमति गरेका छन्। विदेश गएर फर्केकाहरूले गाउँमा नै होमस्टे सञ्चालन गरेपछि अहिले पोखरा 23 बराङ गाउँका स्थानीयहरू पर्यटकको पर्खाईमा छन्। बराङमा योग आश्रम स्थापना भएपछि त्यस क्षेत्रमा पर्यटकहरूको चहल पहल बढ़न थालेसँगै स्थानीयहरू पनि होमस्टे तर्फ आकर्षित हुन थालेका हुन्। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
पर्यटकको पर्खाईमा बसेको छ बराङ गाउँ। छिटिक्क बनेका घरवास, पोखरा 23 रहेको घाटीछिना बराङ सामुदायिक होमस्टे 2076 सालमा विदेश गएर फर्केका स्थानीयहरूले सञ्चालन गरेको होमस्टे हो। यस क्षेत्रमा पर्यटकहरूको चहल पहल बढ़ेको छैन। नजिकै रहेको बराङ होमस्टे पनि चहल पहल बढ्न थालेपछि स्थानीयहरू उत्साहित बनेका छन्। जीर्ण रहेको घरहरूलाई पुननिर्माण गरी नयाँ घरहरू निर्माण गरिएका छन्। 11 घरमा पाउनका लागि घरवासहरू निर्माण गरिएको छ। जहाँ 45 भन्दा धेरै व्यक्ति एकैसाथ राख्न सक्ने क्षमता रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष धर्मदत्त पराजुली बताउनुहुन्छ।
श्रीमानहरू विदेश भने, श्रीमतीहरू घर हुने, आफ्नो घर कहाँ भने पैसा जति खाई खर्चमा लागि खर्चमा भयो भने आफ्नो पैसा एक घरको 1000
होमस्टेमा भएको आमदानी बराङवासीले गाउँकै सेवाका लागि खर्च गर्ने गरेका छन्। गाउँमा कोहीलाई ठूलो रोग लागे, विद्यालयहरूका भौतिक संरचना निर्माण गर्नु परे बराङ होमस्टेले सहयोग गर्ने गरेको छ। धेरै मानिसहरू आफ्नो ग्रामीण गाउँको झल्को लागेर न्यास्रो मान्ने गर्छन्। त्यही न्यास्रो पनि मेटाउन गाउँको झल्को आउने बराङ गाउँकै अर्ग्यानिक उत्पादनहरूको स्वाद चाख्न पर्यटकहरूको रोजाई बन्न सक्ने नयाँ गन्तव्य बनेको छ। गाउँमा युवा देख्न मुस्किल छ। भएका युवा पनि बजार र विदेशमुखी भएकै कारण गाउँ सुनसान जस्तै थियो। पुराना घरहरूलाई मरमत र नयाँ घरहरू थपेर होमस्टे सञ्चालन गरेपछि स्थानीय महिलाहरूलाई आर्थिक रूपमा केही सहज मात्र भएको छैन। पहिला सानो घर खर्चको लागि पनि श्रीमानसँग पैसा माग्न हात फिजाउनु परेको थियो। तर अहिले आफैसँग हुने गरेको होमस्टे सञ्चालक समितिकी सचिव चन्द्रकला केसी बताउनुहुन्छ।
हामीले यही अर्ग्यानिक खेती गर्ने र होमस्टे खोलेपछि अब पाहुनाहरू आउनुहुन्छ, उहाँहरूलाई हामीले अर्ग्यानिक खाना खुवाउन पाइन्छ र हामी पनि बिजी भइन्छ, आयो भयो भने हामीलाई पनि लाभदायक हुन्छ।
धेरै ठाउँका होमस्टे डुल्दा आफ्नोमा केही कमी रहेको र आगामी दिनमा सुधारका प्रयास समेत गर्ने उनीहरूको प्रतिबद्धता छ। गाउँमा नै केही गर्न खोज्ने यस्ता मनोहरूलाई राज्यले पनि सक्दो सहयोग गरेर पहल कदमी लिनुपर्छ। गौरव त्रिपाठी।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा यातायात क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती र सुधारका विषयमा छलफल भएको छ। बैठकमा सांसदहरूले सार्वजनिक यातायातको गुणस्तर, सड़क सुरक्षाको अवस्था, सवारी व्यवस्थापन, यात्रुको सुविधा जस्ता विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले बढ़दो सवारी चाप व्यवस्थापन, सड़क दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र यातायात सेवालाई थप व्यवस्थित बनाउन सरकार अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेश काफ्रेले ट्राफिक नियम उल्लंघनका घटना दिन प्रतिदिन बढ़ेकाले विद्यालय तहको पाठ्यक्रममै ट्राफिक नियम र सड़क सुरक्षाको विषय समावेश गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। त्यसै गरी नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले सरकारले सार्वजनिक यातायातको लगानी सुनिश्चित गर्नुपर्ने, सड़कको अवस्था अनुसार सवारी साधन चल्ने व्यवस्था गर्नुपर्ने र देशैभर सार्वजनिक सवारी साधनको पार्किङका लागि आवश्यक स्थान तोक्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनको ऐतिहासिक र पुरातात्विक स्वरूप झल्किने गरी पुननिर्माण गर्नुपर्ने बताउनु भएको छ। आज बसेको समितिको बैठकमा सांसदहरूले ग्यालरी बैठक भवनमा रहेका पुराना तथा ऐतिहासिक मान्यताले महत्वपूर्ण इट्टा वस्तु चित्र तथा संरचनाको संरक्षणका लागि विशेष योजना आवश्यक रहेको बताउनुभयो। ग्यालरी बैठक पुरानो संसद भवन निर्माणको कार्ययोजना सम्बन्धी छलफलमा सांसदहरू भवनलाई अपाङ्ग मैत्री, प्रविधि मैत्री तथा आपतकालीन अवस्थासँग सामना गर्न सक्षम संरचनाका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले युरोपेली नवशास्त्रीय शैलीबाट प्रेरित भएर निर्माण गरिएको ग्यालरी बैठक भवन पुरातात्विक सम्पदाका रूपमा रहेकाले पुननिर्माणका लागि पर्याप्त बजेट व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारी आबद्ध संघ संगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ। कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू 7 दिनभित्र हटाउन निर्देशन दिइएको जानकारी दिनुभयो। प्रशासन कार्यालयले संस्था दर्ता ऐन 2034 बमोजिम दर्ता भएका कुनै पनि संघ संस्थाहरूका त्यस्ता प्रकृतिका कार्यालयहरू 7 दिनभित्र हटाई अन्यत्र निजी वा भाडामा लिइएको भवनमा स्थानान्तरण गरी सोको जानकारी कार्यालयलाई दिन भनेको छ। यस्तै सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायले पनि यस्ता प्रकृतिका संघ संस्थाको बोर्डहरू तथा संरचनाहरू आफ्नो कार्यालय हाताबाट हटाई त्यस्ता संघ संस्थाहरूले ओगटेको भाग क्षेत्रहरू खाली गराउन निर्देशन दिएको छ। मध्य प्रदेशका जिल्लाहरूमा एकदेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई असार चार गते आयुर्वेदको स्वर्ण बिन्दु थोपा खुवाउने अभियान थालिएको छ। बालबालिकाको पोषण अवस्थामा सुधार गर्न, रोगसँग लड्ने क्षमताको विकास तथा स्मरण शक्ति वृद्धि गर्न स्वर्ण बिन्दु थोपा महत्वपूर्ण भएको आयुर्वेदका चिकित्सकहरूको भनाइ छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
सुन्दा पोलियो थोपा खुवाउने जस्तै लागे पनि यो आयुर्वेदका अचूक पोषणयुक्त थोपा रहेको छ। मधेसका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको संयोजनमा मधेसका आठवटै जिल्लाहरूमा एकसाथ स्वर्ण बिन्दु थोपा खुवाउन थालिएको हो। एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकालाई उमेर अनुसारको स्वर्ण बिन्दुको थोपा खुवाउने बताउँदै आयुर्वेदका महिला स्वास्थ्य कर्मी विष्णु कुमारी शाह।
बच्चाहरूलाई विशेष गरेर स्मरण शक्तिहरू बढी बजाउँछ।
स्वर्ण बिन्दु थोपाको महत्वका विषयमा आयुर्वेदका चिकित्सक डाक्टर नन्द किशोर कुशवा।
यो स्वर्ण बिन्दु के हो भने हाम्रो परापूर्व कालदेखि नै स्वर्ण भस्म र ब्राह्मणी घृत मिसाएर चाहिँ एउटा हामी थोपा बनाउँछौ, ड्रप बनाउँछौ र त्यसलाई चाहिँ हामी जन्मदेखि पाँच वर्षसम्मको बच्चालाई चाहिँ खुवाउने एक किसिमको थोपा हो। पोलियो थोपा जस्तै यो पनि चाहिँ एउटा थोपा हो। यसलाई चाहिँ हामीले हरेक महिना पुष्य नक्षत्रमा खुवाउँदा यसले के गर्छ भने बच्चामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, बच्चाको पाचन क्रियालाई ठिक पार्छ, बच्चाको स्मरण शक्तिलाई बढाउँछ, बच्चाको समग्र हेल्थलाई चाहिँ राम्रो गर्छ।
शुद्ध स्वर्ण भस्म मह गाईको घिउ ब्राह्मणी घृत सहितको जडीबुटी मिसाएर तयार पारिएको स्वर्ण बिन्दु खुवाउने विषयमा अभिभावकहरू पनि उत्सुक रहनु भएको छ। बाल बालिकाको समग्र विकासका लागि स्वर्ण बिन्दु थोपा महत्वपूर्ण भएको बताउँदै प्रदेश आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुर धामका प्रमुख वरिष्ठ आयुर्वेद चिकित्सक डाक्टर महारुद्र ठाकुर।
एक वर्षदेखि पाँच वर्षसम्मको बच्चालाई पुष्य नक्षत्रको दिन उसको उमेर अनुसार एक वर्षदेखि दुई वर्षलाई दुई थोपा र दुई वर्षदेखि पाँच वर्षलाई चार थोपा खुवाउने छ।
मध्य प्रदेशमा बाल बालिकाहरूमा पोषणको अवस्था भयावह भएकाले पनि सुधार ल्याउनका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास गरिएको छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, जनकपुर धाम।
नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल 2026 हेर्न सकिने भन्दै प्रचार गरिएका अनावश्यक तथा शंकास्पद एपहरू डाउनलोड तथा इन्स्टल नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलीप कुमार गिरीद्वारा जारी विज्ञप्तीमा पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यम मार्फत विश्वकप 2026 हेर्न सकिने भन्दै एन्ड्रोइड एप इन्स्टल गर्न लगाउने, विभिन्न प्रकारका अनुमति माग्ने र त्यसको दुरूपयोग गरी मोबाइल बैंकिङ एप ह्याक गरेर आर्थिक ठगी गर्ने गतिविधि बढ़दै गएको उल्लेख गरिएको छ। साइबर ब्यूरोले एपीके त्यसै गरी ईएक्सई बट ईएस लगायत अनावश्यक तथा अपरिचित फाइलहरू डाउनलोड गरी इन्स्टल नगर्न समेत पनि सचेत गराएको छ। साथै बैंक तथा वित्तीय संस्थाहरूको आधिकारिक सूचना र निर्देशनका आधारमा मात्र बैंकिङ प्रणाली अपडेट गर्न अनुरोध गरिएको छ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर तीनमा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ। टाक्से खोलाको फेदीदेखि शुरू भएको पहिरो बस्तीसम्मै पुगेपछि 20 घर पहिरोको जोखिममा परेको स्थानीय रविन खत्रीले जानकारी दिनुभयो। मालिका गाउँपालिका वडा नम्बर तीनका वडा अध्यक्ष मोती प्रसाद बुढाले गाउँपालिकाका प्राविधिक टोलीबाट पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरिए पनि प्रतिकूल र कठिन भूगोलका कारण तत्काल रोकथाम भने हुन नसकेको बताउनुभयो। जोखिममा रहेका घर परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि पहल गरिएको उहाँले जानकारी दिनुभयो। सिराहा जिल्ला प्रहरीले विभिन्न स्थानबाट नदीजन्य वस्तु अवैध रूपमा उत्खनन तथा ओसार प्रसारमा प्रयोग भएका एउटा स्काभेटर सहित 10 टिफर नियन्त्रणमा लिएको छ। प्रहरीले सिराहा नगरपालिका 13 गमहरिया स्थित कमला नदीबाट एउटा स्काभेटर र टिफर नियन्त्रणमा लिएको छ भने गोलबजार नगरपालिकाबाट 8 ट्रिफर नियन्त्रणमा लिएको छ। नदीजन्य वस्तु अवैध उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी त्यस ठाउँमा पुगेपछि सबै ट्रिफर चालक सवारी साधन छाडेर भागेका प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनन सहित सबै मोर्चामा युद्ध अन्त्य हुनुपर्ने इरानले जनाएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले मध्य पूर्वका विभिन्न मोर्चामा जारी संघर्ष अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न नसकिने बताउनुभयो। सरकारी टेलिभिजनमा विदेशी कूटनीतिज्ञहरूसँगको ब्रिफिङमा अराघचीले लेबनान सहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी अन्त्य नै सबैभन्दा महत्वपूर्ण शर्तका रूपमा अघि सार्नु भएको छ। यो टिप्पणी तेहरान र वाशिङटन बीच फेब्रुअरी 28 मध्य पूर्व युद्ध अन्त्य गर्ने उद्देश्य सहित समझदारी ज्ञापन पत्र घोषणा आएपछिको हो। इरानको सर्वोच्च नेताको हत्यापछि इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेसँगै लेबनन मार्चको शुरूआतमा युद्धमा तानिएको थियो। त्यसपछि इजरायलले लेबननमा सैन्य कार्यवाही र स्थल आक्रमण तीव्र बनाएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने इजरायली सेना आवश्यक परेसम्म लेबनन, सिरिया र गाजामा रहने बताउँदै आउनु भएको छ। अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको मोजावे मरूभूमिमा रहेको एयरफोर्स बेसमा परीक्षण उडानका क्रममा अमेरिकी वायुसेनाको B-52 बम वर्षक विमान दुर्घटना हुँदा 8 मृत्यु भएको छ। टेक अफ गरेको केही समयमै भएको उक्त दुर्घटनापछि विमानमा आगलागी भएको र मरूभूमि क्षेत्रमा ठूलो क्षति पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्। विमान निर्माता बोइङले पनि आफ्ना दुई कर्मचारी विमानमा रहेको पुष्टि गरेको छ। अधिकारीहरूले सबै 8 ज्यान गएको बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 11 महिनामा संघीय सरकारले 10,79,63,47,00,000 रूपियाँ बराबर राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको 11 महिनामा राजस्व संकलन लक्ष्यको 73.06% मात्रै भएको छ। सरकारले चालू आर्थिक वर्षमा 14,80,00,000,000 राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। यस अवधिमा संघीय सरकारले कर राजस्व शीर्षकमा 13,25,58,39,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा 11 महिनाको अवधिमा लक्ष्यको 74.03% अर्थात 9,79,68,78,00,000 राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको 11 महिनामा गैर कर राजस्व तर्फ 1,54,41,61,00,000 राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यको 64.73% अर्थात 9,94,94,69,00,000 राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको 11 महिनामा 74,61,00,000,000 रूपियाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी नेपालमा भित्रिने प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागका अनुसार जेठ मसान्तसम्म आएको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने कमी हो। गत आर्थिक वर्षको जेठसम्म 60,60,00,000,000 रूपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको थियो। चालू आर्थिक वर्षको साउनमा सबैभन्दा धेरै 20,00,000,000 रूपियाँ भन्दा बढी लगानी प्रतिबद्धता प्राप्त भएको थियो। भदौको आन्दोलनपछि वात्तै घटेको लगानी प्रतिबद्धता पछिल्ला महिनामा भने स्थिर देखिएको छ। विभागका अनुसार जेठ महिनासम्म अटोमेटिक रूटबाट 7,71,00,000,000 र अप्रुभल रूटबाट 39,90,00,000,000 लगानी प्रतिबद्धता आएको छ। यस अवधिमा कुल 914 उद्योगहरू दर्ता भएका छन्। जेठ महिनामा मात्रै 2,29,00,000,000 रूपियाँ बराबरको लगानी प्रतिबद्धता भएको छ। यस अवधिमा 186 उद्योग दर्ता भएको विभागले जनाएको छ। देशभरका भूमि प्रशासन कार्यालयहरूले गत जेठ महिनामा 5,24,42,51,000,000 राजस्व संकलन गरेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका 138 भूमि प्रशासन कार्यालयहरूले सेवा करबाट 28,66,32,000,000 रकम संकलन गरेका छन्। त्यस्तै रजिस्ट्रेशन दस्तुरबाट 2,78,51,00,000, पूँजीगत लाभकरबाट 2,12,31,00,000 संकलन भएको छ। विभागले वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल 6,26,38,29,000,000 बराबरको राजस्व संकलन गरेको जनाएको छ। चालू आर्थिक वर्षमा कोशी प्रदेशमा चिया तथा कफीको उत्पादनमा वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार कोशीमा चिया 0.9 र कफी 17.6% उत्पादन वृद्धि भएको उल्लेख छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन अनुसार कोशी प्रदेशको समग्र कृषि बाली उत्पादन 4.4% घटेको छ। गत आर्थिक वर्षको सोही अवधिमा त्यस्तो उत्पादन 7% वृद्धि भएको थियो। खाद्यान्न, नगदे तथा अन्य बाली उत्पादनमा धानको उत्पादन 4% घटेको छ भने मकै 0.3, गहुँ 2.5, कोदो 0.3, जौ 13.7, फापर 2.51 र आलु 2% वृद्धि भएको प्रतिवेदनमा जनाइएको छ।
अब खेल समाचार रमेश टमट्टाबाट।
फिफा विश्वकप 2026 अन्तर्गत आज राति फ्रान्स र सेनेगल बीच खेल हुँदैछ। नेपाली समय अनुसार राति 1:15 न्यूयोर्क स्थित न्यू जर्सी स्टेडियममा खेल हुनेछ। विश्वकपमा फ्रान्स दुई पटकको विश्वकप विजेता हो, त्यसैले पनि सेनेगललाई खेल चुनौतीपूर्ण हुने खेल प्रेमीहरूले अनुमान गर्न सक्छन्। अर्को खेल भोलि बिहान 7:15 अर्जेन्टिना र अल्जेरिया बीच हुनेछ। यस्तै न्यूजील्याण्ड र इरानले फिफा विश्वकपको पहिलो खेलमा आज बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको लस एन्जल्स स्टेडियममा आज बिहान भएको खेलमा न्यूजील्याण्ड र इरानले 2-2 गोलको बराबरी खेले। समूह जीको पहिलो खेलमा न्यूजील्याण्ड दुई पटक लिएको अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो। प्रतिस्पर्धात्मक खेलमा न्यूजील्याण्डका लागि दुवै गोल एलिजा जस्टले गरे। उनले 7 र 54 मिनटमा गोल गरेका थिए। यस्तै इरानका लागि रामिन रेजाइनले 32 र मोहम्मद मोहेबीले 64 मिनटमा गोल गरे। बराबरी सँगै दुवै टोलीले 1-1 अंक बनाएका छन्। यस्तै यही समूहको अर्को खेलमा बेल्जियम र इजिप्टले पनि 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। फिफा विश्वकप 2026 अन्तर्गत समूह एचको उरुग्वे र साउदी अरब बीचको खेल बराबरीमा टुंगिएको छ। अमेरिकाको फ्लोरिडा स्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको 41 मिनटमा साउदीले पहिलो अग्रता लिएको थियो। अन्तत खेल 1-1 गोलको बराबरीमा सकिएको छ। यस खेलसँगै समूह एचमा 4 टोलीले पहिलो खेलपछि समान 1-1 अंक जोडेका छन्। तेस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता भोलि असार 3 गतेदेखि औपचारिक रूपमा शुरू हुने भएको छ। प्रदेशको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदको आयोजनामा खेलकुदको विकास र खेलाड़ीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना हुन लागेको हो। यसअघि जेठ 24 देखि 30 गतेसम्म आयोजना गर्ने निर्णय भए पनि आन्तरिक तयारीका कारण प्रतियोगिता सारिएको थियो। प्रतियोगिताको औपचारिक उद्घाटन भोलि दिउँसो 4 बजे हेटौडा स्थित गौरीटार रंगशालामा हुनेछ। प्रतियोगिताको समापन असार 9 गते हुने परिषदका सदस्य सचिव दीपक लामाले जानकारी दिनुभयो।
अब मौसममा आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी प्रदेशको तराईका थोरै स्थानहरू तथा मध्य प्रदेशको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.7, न्यूनतम 20.4, वर्षा 8.7 मिलिमिटर, काठमाडौँको अधिकतम 30.5, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 5 फुट, पोखराको अधिकतम 31.8, न्यूनतम 19 डिग्री सेल्सियस, वर्षा 20 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 35.4, न्यूनतम 23.6 र दिपायलको अधिकतम तापक्रम 36.5, न्यूनतम 20.4 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत मन्त्रालयगत शीर्षकमाथि आज पनि छलफल। छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले भोलि जवाफ दिनुहुने। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत। नेपालमा मनसून शुरू हुन केही दिन ढिला हुने मौसम विज्ञान विभागको अनुमान। मध्य पूर्वमा जारी सबै संघर्ष अन्त्य नभएसम्म अमेरिकासँगका कुनै पनि समझदारी पूर्ण मान्न नसकिने इरानका विदेश मन्त्री अब्बास अराघचीको भनाई र फिफा विश्वकपमा आज राति फ्रान्स र सेनेगल बीच प्रतिस्पर्धा हुँदै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।